بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سمانیہ شروتا زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ پریے شروتا متروں، کارکرم کا شبھارمبھ پوتر قرآن کے سورہ لقمان کی 16ویں، 17ویں اور 18ویں آیتوں کی تلاوت اور انواد سے کیا جا رہا ہے۔ قاری ہیں شری مصطفیٰ اسماعیل۔
بسم الله الرحمن الرحيم، يا بني إنها فتكن في صخرة أو في السماوات أو في الأرض يأت بها
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیابان ہے۔ لقمان نے کہا، ہے میرے بیٹے، یدی وہ کرم رائی کے دانے کے برابر بھی ہو، پھر وہ کسی چٹان کے بھیتر ہو یا آکاشوں یا دھرتی میں، ایشور اسے پرلے میں سامنے لے آئے گا۔ نسندے ایشور سوکشم درشی اور جانکار ہے۔ ہے میرے بیٹے، نماز قائم کرو اور بھلائی کا آدیش دو اور برائی سے روکو، اور جو بھی مصیبت تم پر پڑے اس پر دھیرے کرو، نشچے ہی یہ بڑے ساہس کا کام ہے۔ اور لوگوں کے سامنے گھمنڈ سے اپنا منہ ٹیڑھا نہ کرو، اور نہ دھرتی پر اکڑ کر چلو، निसंदेह ईश्वर किसी अकड़ने वाले और इतराने वाले को पसंद नहीं करता।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, हमारा ये प्रसारण आप शॉर्टवेव में 41 मीटर बैंड बराबर 7445 किलोहर्ट्ज पर सुन रहे हैं। आज रविवार है, फरवरी की पहली, शाबान की 7 और मार्च की 21 तारीख। इस सभा में प्रसारित होने वाले कार्यक्रम इस प्रकार हैं। सबसे पहले आप सुनेंगे विश्व समाचार, उसके बाद अनमोल बातें, और उसके बाद आप सुनेंगे राजनीतिक चर्चा, उसके बाद हम आपको सुनाएंगे कुरान ईश्वर चमत्कार, और अंत में हम नौरोज के अवसर पर आपको एक विशेष कार्यक्रम सुनवाएंगे। ताज़ा खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.com/hi। अब आप सैयद मीसम से विश्व समाचार सुनिए। सबसे पहले आज के मुख्य समाचारों का सारांश। इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा है कि आर्थिक घेराव और प्रतिबंध सरकारों के बड़े अपराधों में से एक है और इसे राजनीतिक और कूटनीतिक नजर से नहीं देखा जाना चाहिए। राष्ट्रपति रूहानी ने कहा है कि सन 1400 हिजरी शमसी कठिनाइयों और आर्थिक युद्ध की समाप्ति का साल है। सऊदी अरब के क्राउन प्रिंस को जमाल खाशुकजी हत्याकांड में अमेरिका की एक अदालत में तलब किया गया है। भारत के किसान नेता राकेश टिकैत ने कहा है कि किसी पार्टी को वोट देने की नहीं बल्कि सिर्फ भाजपा को वोट न देने की अपील कर रहे हैं। अब आप विस्तार से विश्व समाचार सुनिए। इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा है कि आर्थिक घेराव और प्रतिबंध सरकारों के बड़े अपराधों में से एक है और इसे राजनीतिक व कूटनीतिक नजर से नहीं देखा जाना चाहिए। आयतुल्लाह उज़्मा सैयद अली खामनाई ने रविवार की शाम नए हिजरी शमसी साल के आरंभ पर अपने पारंपरिक भाषण में, जो वीडियो लिंक के माध्यम से प्रसारित हुआ, प्रतिबंधों के बारे में कहा कि ये एक अपराध है कि किसी राष्ट्र को इस तरह प्रतिबंधित किया जाए कि वो दवाएं और चिकित्सा उपकरण तक आयात न कर सके, और इस तरह का अपराध अमेरिका जैसा देश ही कर सकता है। इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा कि हमारे देश के लिए प्रतिबंध एक अपराध था, लेकिन इसके कुछ फायदे भी थे जिनके जरिए इस खतरे को अवसर में बदल दिया गया। उन्होंने कहा कि हमारे युवाओं ने हिम्मत दिखाई और कुछ ऐसे मैदानों में जिनकी आवश्यकता की चीजों के लिए देश विदेश पर निर्भर था, देश को विदेशों से आवश्यकता मुक्त कर दिया और ये देश के भीतर की तकनीक से संभव हुआ। ईरान के राष्ट्रपति हसन रूहानी का कहना है कि ईरानी कैलेंडर के नए साल सन 1400 में ईरानी अर्थव्यवस्था फिर से विकास के पथ पर अग्रसर होगी और दुश्मन के आर्थिक युद्ध के मुकाबले में ईरानी जनता के 3 वर्षीय प्रतिरोध का प्रतिफल प्राप्त होगा। रविवार को नए साल के पहले दिन सरकार की आर्थिक समन्वय समिति की बैठक में सरकार की सफल आर्थिक गतिविधियों को जारी रखने पर जोर दिया गया। राष्ट्रपति रूहानी ने इस बैठक में उल्लेख किया कि उनकी सरकार पिछले 3 वर्षों से अमरीका के अभूतपूर्व आर्थिक दबाव का सामना कर रही है और बहुत ही कठिन परिस्थितियों में सरकार ने देश की अर्थव्यवस्था को बचाया है। उन्होंने कहा, उनकी सरकार इस साल भी उत्पादन के मार्ग में आने वाली रुकावटों को दूर करते हुए संतुलित विकास और प्रगति की प्रक्रिया को जारी रखने का हर संभव प्रयास करेगी। पिछले साल उत्पादन में वृद्धि के नारे को व्यावहारिक बनाने के लिए उठाए गए कदमों के बारे में रूहानी ने कहा, पिछले साल इस नारे को व्यावहारिक बनाने के लिए आधारभूत ढांचे को विकसित करने पर ध्यान दिया गया, जिसके परिणाम स्वरूप धीरे धीरे लोगों के जीवन में परिवर्तन आएगा और देश विकास करेगा। उन्होंने देश के विकास में प्राइवेट सेक्टर की महत्वपूर्ण भूमिका पर भी जोर दिया। ईरान की सरकार के प्रवक्ता ने अमरीका के गैर कानूनी प्रतिबंधों को निष्क्रिय करने पर जोर दिया है। ईरानी सरकार के प्रवक्ता अली रवी ने इरना के साथ बातचीत करते हुए कहा, ईरानी जनता के सम्मान को सुरक्षित रखते हुए वर्तमान सरकार के शासनकाल में ही प्रतिबंधों को निष्क्रिय करने की जरूरत है। उन्होंने कहा कि अंतर्राष्ट्रीय स्तर पर भी हमारी कूटनीति के कारण विश्व राजनीति के इतिहास में अमरीका को इतनी बड़ी हार का सामना करना पड़ा है और वो अलग थलग पड़ गया है, जबकि हमने नैतिक सफलता हासिल की है। ईरानी कैलेंडर के पिछले साल आधारभूत ढांचे के विकास के बारे में रबी ने कहा, आधारभूत ढांचे में विकास के कारण नए साल में हम कोरोना वायरस पर काबू पा लेंगे। नई परियोजनाओं के बारे में उन्होंने कहा कि इन परियोजनाओं से लोगों को रोजगार मिलेगा। ईरान के दक्षिण पूर्वी प्रांत सिस्तान व बलूचिस्तान में एक आतंकवादी घटना में एक व्यक्ति के मारे जाने की सूचना है। आईआरजीसी की कुद्स फोर्स की स्थानीय छावनी ने रविवार को एक बयान जारी करके सिस्तान व बलूचिस्तान के सरावान जिले में एक आतंकवादी घटना की सूचना दी है, जिसमें एक व्यक्ति हताहत और 3 अन्य घायल हो गए हैं। बयान में कहा गया है कि साम्राज्य के पिट्ठू आतंकवादी गुटों ने एक अंधाधुंध आतंकी कार्रवाई करके सरावान शहर के एक चौराहे पर धमाका कर दिया, जिसके चलते एक नागरिक की मौत हो गई जबकि 3 अन्य राहगीर घायल हो गए। घायलों में एक महिला भी है। ज्ञात रहे कि सरावान जिला सिस्तान व बलूचिस्तान के केंद्रीय नगर जायदान से 343 किलोमीटर दक्षिण पूर्व में पाकिस्तान की सीमा से सटे हुए इलाके में है। सऊदी अरब के क्राउन प्रिंस को जमाल खाशोकजी हत्याकांड में अमरीका की एक अदालत में तलब किया गया है। सऊदी अरब के सरकार विरोधी पत्रकार जमाल खाशुकजी की मंगेतर खदीजा चंगेज ने सऊदी अरब के युवराज मोहम्मद बिन सलमान के खिलाफ एक अमरीकी अदालत में मुकदमा दर्ज कराया था, जिसके तहत सऊदी राजकुमार को अदालत में पेश होने का आदेश प्राप्त हुआ है। यह मुकदमा पिछले साल बिन सलमान के खिलाफ दर्ज कराया गया था और अब आले सऊद के दरबारी वकीलों को ये समन प्राप्त हुआ है। अमरीकी अदालत में दायर की गई अपील में, जिसमें मोहम्मद बिन सलमान को खाशुकजी के अपहरण और हत्या का आरोपी बनाया गया है, कहा गया है कि जमाल खाशुकजी की दी गई अमानवीय यातनाओं और उनकी निर्मम हत्या ने दुनिया के ज्ञान विज्ञान संबंधी हलकों को झटका पहुंचाया है। यमन की नेशनल सॉल्वेशन सरकार के सूचना मंत्री ने चेतावनी दी है कि जब तक यमन पर हमले जारी रहेंगे और घेराबंदी जारी रहेगी, तब तक सऊदी अरब के खिलाफ जवाबी हमले उसके अंदर तक जारी रहेंगे। रविवार को प्राप्त रिपोर्ट के मुताबिक यमन के सूचना मंत्री तौफीक अल हमीरी ने कहा, सऊदी अरब के भीतर हमले करना यमन का कानूनी अधिकार है, क्योंकि सऊदी सैन्य गठबंधन यमन की पीड़ित जनता पर अत्याचार कर रहा है, जिसके जवाब में ये हमले किए जा रहे हैं। यमन की राष्ट्रीय एकता सरकार की ओर से ऐसे दस्तावेज जारी हुए हैं जिनसे साफ जाहिर है कि अमेरिका ने पूर्व यमनी राष्ट्रपति अली अब्दुल्ला साले के दौर में यमन की वायु व रक्षा क्षमता को तबाह कर दिया। अल मसीरा टीवी के मुताबिक यमन के एक चैनल से शुक्रवार की रात को एक डॉक्यूमेंट्री प्रोग्राम के दौरान ऑडियो फाइल प्रसारित हुई, जिसमें इस बात का जिक्र है कि अमरीकी विदेश मंत्रालय ने यमन के मामलों में अपने विशेष दूत लिंकन ब्लूमफील्ड को यमन के पोर्टेबल मिसाइल डिफेंस सिस्टम को तबाह करने के लिए कई बार यमन भेजा था। भारत में जारी किसान आंदोलन के बीच भारतीय किसान यूनियन के नेता राकेश टिकैत अब हर चुनावी राज्य में जाकर किसानों और आम लोगों से भाजपा को वोट न देने की अपील कर रहे हैं। अभी हाल ही के दिनों में उन्होंने बंगाल का दौरा किया था। फिलहाल वो कर्नाटक के दौरे पर हैं। जब उनसे पूछा गया कि क्या किसान आंदोलन राजनीति में आ गया, आप लोगों से भाजपा को वोट न देने की अपील कर रहे हैं, तो टिकैत ने कहा, समस्या तो बंगाल के किसानों को भी होगी, हम किसी के पक्ष में ये बात नहीं कर रहे, हम तो सिर्फ भाजपा के विरोध की बात कर रहे हैं। इराक के सुरक्षा सूत्रों के मुताबिक बेबीलोन प्रांत में अमरीकी सेना के एक सहायक काफिले पर हमला हुआ है। शफक न्यूज की रिपोर्ट के मुताबिक रविवार को इराकी सुरक्षा सूत्रों का कहना था कि बेबीलोन हाईवे पर अमरीकी सैन्य गठबंधन के सहायक काफिले को एक रोड साइड बम के जरिए निशाना बनाया गया। हालांकि अंतिम सूचना मिलने तक इस काफिले को पहुंचने वाले नुकसान के बारे में कोई विस्तृत जानकारी प्राप्त नहीं हुई है। शनिवार को रात को भी एक अमरीकी सैन्य कारवां को सलाहुद्दीन प्रांत में निशाना बनाया गया था। हालिया महीनों में इराक में अमरीकी सैनिकों पर हमलों में वृद्धि हुई है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। अनमोल बातें। दोस्तों, कार्यक्रम अनमोल बातें में आपका स्वागत है। रबीश जैदी का सलाम स्वीकार कीजिए। दोस्तों, आज के कार्यक्रम में हम ज्ञान के बारे में चर्चा करेंगे। आशा है कि सदा की भांति हमारा आज का कार्यक्रम भी आपको पसंद आएगा। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की मशहूर हदीस है कि ज्ञान हासिल करना हर मुसलमान महिला और पुरुष पर अनिवार्य है। इस हदीस से दो बातें बिल्कुल स्पष्ट हैं, एक ज्ञान का हासिल करना और दूसरे ये कि ये कार्य हर मुसलमान महिला और पुरुष पर अनिवार्य है। यहाँ पर एक रोचक बिंदु ये है कि ज्ञान हासिल करना अनिवार्य है, न कि अधिकार। अधिकार और अनिवार्य में अंतर यह है कि अधिकार को छोड़ा जा सकता है, जबकि अनिवार्य में छोड़ने का अधिकार नहीं है। उदाहरण के तौर पर किसी जगह स्वास्थ्य केंद्र है और वहाँ की चिकित्सा सेवाओं से हम लाभ उठा सकते हैं और ये हमारा अधिकार है। अगर कोई अपने अधिकार से लाभ नहीं उठाता है तो कोई पाप नहीं है और कोई भी इस पर उसकी निंदा नहीं कर सकता है। परंतु ज्ञान का हासिल करना अनिवार्य है, यानी उसे कोई छोड़ नहीं सकता है, चाहे वो मर्द हो या औरत। ईश्वरीय धर्म इस्लाम इस बात को कदापि पसंद नहीं करता है कि घर व समाज के कुछ सदस्य शिक्षित हों और कुछ शिक्षित ना हों। दूसरे शब्दों में इस्लाम समाज के हर व्यक्ति को शिक्षित देखना चाहता है। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम एक अन्य स्थान पर फरमाते हैं कि लोक परलोक की भलाई ज्ञान के साथ है और लोक परलोक की बुराई अज्ञानता के साथ है। इस हदीस से ये बात स्पष्ट है कि लोक परलोक की भलाई में निहित है, जबकि अज्ञानता लोक परलोक की बुराई की जड़ है। ज्ञान प्राप्त करने पर जितना बल इस्लाम में दिया गया है उतना शायद ही किसी धर्म में दिया गया हो। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि ईश्वर ज्ञान प्राप्त करने वालों को दोष रखता है। हजरत अली अलैहिस्सलाम फरमाते हैं कि जब किसी पात्र में कोई चीज रखी जाती है तो वो पात्र भरता जाता है, परंतु ज्ञान में पात्र बढ़ता जाता है। इसी प्रकार हजरत अली अलैहिस्सलाम फरमाते हैं कि ज्ञान की जकात उसे ज़रूरत मंद को सिखाना और उस पर अमल करने के लिए प्रयास करना है। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि सबसे अच्छा व्यक्ति वो है जो दूसरों के लिए सबसे अधिक लाभदायक है। इसी तरह हज़रत अली अलैहिस्सलाम फरमाते हैं कि सबसे अच्छा इंसान वो है जिससे लोगों को सबसे अधिक लाभ पहुँचे। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के पौत्र इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं कि जो इंसान ज्ञान हासिल करे और उस पर अमल करे और ईश्वर के लिए दूसरों को सिखाए तो उसे आसमानों में महान हस्ती के रूप में बुलाया जाएगा। हज़रत अली अलैहिस्सलाम फरमाते हैं कि ज्ञान दिलों की जान है और नेत्रहीनों का प्रकाश है और कमज़ोर शरीरों की ताकत है। आप आज ध्यान से देखें तो जितनी भी चीज़ें हैं सब ज्ञान का ही नतीजा है। ज्ञान ने ही इंसान को चांद पर पहुंचाया है। जितनी भी उन्नति हुई है, हो रही है और भविष्य में होगी, सबका आधार ज्ञान है। ज्ञान में शक्ति है, बल्कि ज्ञान की असल शक्ति है। ज्ञान ही प्रगति करने और इंसान के उड़ने का पंख है। जिस तरह कोई भी पंक्षी पंख के बिना नहीं उड़ सकता, उसी तरह कोई भी इंसान ज्ञान के बिना प्रगति नहीं कर सकता। इंसान को चाहिए कि वो स्वयं को और अपने परिजनों को ज्ञान एवं शिष्टाचार के आभूषण से सुसज्जित करे। हज़रत अली अलैहिस्सलाम फरमाते हैं कि ज्ञान अज्ञानता का हत्यारा है, यानी जहाँ ज्ञान होगा वहाँ अज्ञानता नहीं होगी। ज्ञान प्रकाश है, अज्ञानता अंधेरा है। ज्ञान बुद्धि का चिराग है। जिस तरह से नेत्रहीन इंसान सही तरह से रास्ता नहीं चल सकता, उसी तरह से अज्ञानी इंसान सही तरह से रास्ता नहीं चल सकता, प्रगति नहीं कर सकता, आगे नहीं बढ़ सकता। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के पौत्र इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं कि सबसे अच्छी चीज़ बुद्धि है और सबसे बड़ी मुसीबत अज्ञानता है। धन दौलत का न होना, मकान का न होना और खाने पीने जैसी चीज़ों का न होना समस्या और मुसीबत है, परंतु अज्ञानता इन सबसे बड़ी मुसीबत है। हज़रत अली अलैहिस्सलाम फरमाते हैं कि जो इंसान बुद्धि व ज्ञान के ऊंचे दर्जे पर पहुंच जाता है वो विनम्र बन जाता है। बड़ी मशहूर बात है और कहा जाता है कि जिस डाल में फल होते हैं वो झुक जाती है। वास्तव में विनम्रता इंसान को ऊंचा उठाती है, जबकि अहंकार उसे नीचा करती है। ज्ञान वो भारी खजाना है जो कभी समाप्त नहीं होगा। हज़रत अली अलैहिस्सलाम एक अन्य स्थान पर फरमाते हैं कि ज्ञान मूल्यवान मीरास है, शिष्टाचार कीमती आभूषण है और सोच पारदर्शी दर्पण है। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। अगले कार्यक्रम तक के लिए हमें अनुमति दें। खुदा हाफिज। ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाहिल उज़्मा सैयद अली खामनाई द्वारा नौरोज के अवसर पर दिए गए भाषण के बारे में।
यौम कल्लब अल कुलूब वल अबसार, यौम मुदब्बिर अल लैल वन नहार।
और फिर बात करेंगे फिलिस्तीनी प्रतिरोध आंदोलन द्वारा इसराइल की खुफिया एजेंसी को दी गई मात के बारे में।
नाम या शाब लुबनान या शाब फिलिस्तीन या शुब उम्मतना मुजद्दद القول والله ان اسرائيل اوهن من بيت العنكبوت।
और अंत में चलेंगे कश्मीर, जहां नौरोज के शुभ अवसर पर पारंपरिक तरीके से मनाए गए जश्न के बारे में विस्तार से बताएंगे।
भारत प्रशासित कश्मीर में नवरोज आलम के शुभ अवसर पर सरकारी सतह पर बहुत सारे समारोह आयोजित हुए।
तो सबसे पहले बात करते हैं नौरोज के अवसर पर इस्लामी क्रांति के सर्वोच्च नेता द्वारा दिए गए भाषण की, जिसमें उन्होंने दबावों और कठिनाइयों के आगे डट जाने और उससे मिलने वाली सफलता पर प्रकाश डाला है। इस संबंध में विस्तार से एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी हसन अब्बास।
यौम कल्लब अल कुलूब वल अबसार यौम मुदब्बिर अल लैल वन नहार यौम मुहव्विल अल हौल वल अहवाल حول حالنا الى احسن الحال. عید نوروز و حلول سال نو را تبریک عرض میکنم.
اسلامی کرانتی کے ورشٹھ نیتا نے اپنے عید نوروز کے سندیش میں سبھی دیش واسیوں، وشیش کر شہیدوں و یدھ میں گھائل ہونے والے یودھاؤں ایوم ان کے پریجنوں اور دیش کے لیے بلیدان دینے والے جوانوں اور نوروز منانے والے سبھی راشٹروں کو بدھائی دی ہے۔ انہوں نے کہا ہے کہ اس سال ہماری یہ عید نوروز اسلامی کیلنڈر کے شعبان مہینے کی عیدوں کے پوتر اوسر پر آئی ہے اور ہمیں آشا ہے کہ ایشور کی اچھا سے یہ اوسر ہمارے نئے سال کے لیے بھوتک اور آدھیاتمک دونوں درشٹی سے اسیمت انوکمپاؤں کا کارن بنے گا۔ آیت اللہ العظمیٰ سید علی خامنے نے کہا کہ سن 1399 ہجری شمسی وبھن اور کچھ ایسی گھٹناؤں کے ساتھ اپنے انت کو پہنچا ہے جو اسامانیہ ہیں۔ انہی گھٹناؤں میں سے ایک جو واسطو میں ہمارے راشٹر کے لیے بالکل نئی ہے، کورونا کی مہاماری ہے جس نے پورے راشٹر کی زندگی کو پربھاوت کیا ہے۔ انہوں نے کہا کہ کورونا مہاماری کے کارن لوگوں کا کام کاج، پڑھائی کا ماحول، دھارمک سماروہوں، یاتراؤں، اسپورٹس اور دیش کے انیک انیہ معاملوں پر پربھاؤ پڑا اور دیش میں روزگار کو بڑا نقصان پہنچا۔ لیکن سب سے زیادہ تکلیف والی بات ہمارے دسیوں ہزار ناگرکوں کی موت ہے جس نے دسیوں ہزار پریواروں کو دکھی اور شوکاکل کر دیا۔ میں ان سبھی گھرانوں سے سمویدنا پرکٹ کرتا ہوں اور ان کے دکھ میں سہبھاگی ہوں۔ ایشور انہیں دھیرے و پرتیفل پردان کرے اور مرنے والوں کو کشما پردان کر کے انہیں اپنی دیا کا پاتر بنائے۔ ایران کی اسلامی کرانتی کے ورشٹھ نیتا نے اپنے عید نوروز کے سندیش میں کہا ہے کہ ایک طرح سے پچھلا سال کورونا مہاماری اور امریکہ کے ادھکتم دباؤ سے مقابلے کے لیے ایرانی راشٹر کی کشمتاؤں کے اجاگر ہونے کا سال تھا۔ شنیوار کو نئے ایرانی سال کا آرمبھ ہو گیا۔ نوروز کے بدھائی سندیش میں ایران کی اسلامی کرانتی کے سپریم لیڈر آیت اللہ العظمیٰ سید علی خامنئی نے کئی مہتوپورن بندوؤں کو بیان کیا۔ انہوں نے اپنے سندیش میں کہا کہ ایران کے دشمن، جن میں سروپری امریکہ ہے، اس امید میں تھے کہ شاید ان کی ادھکتم دباؤ کی نیتی کے آگے ایرانی راشٹر گھٹنے ٹیک دے گا۔ البتہ ہم جانتے تھے کہ ایرانی راشٹر ڈٹ جائے گا اور وہ سب پراست ہو جائیں گے، اور آج سوئم امریکہ اور اس کے یورپی دوست مان رہے ہیں کہ ادھکتم دباؤ کی نیتی پوری طرح وفل ہو چکی ہے۔ اسلامی کرانتی کے نیتا نے اپنے سندیش میں ہر سال کی طرح اس نئے ورش کو بھی ایک نام دیا اور کہا کہ یہ سال اتپادن، سمرتھن اور رکاوٹوں کے نوارن کا سال ہے۔ آیت اللہ العظمیٰ سید علی خامنئی نے کہا کہ کٹھنائیوں کے مقابلے میں نتمستک نہیں ہونا چاہیے اور ساتھ ہی رکاوٹوں و بادھاؤں کا نوارن کیا جانا چاہیے۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے اپنے سندیش میں جن باتوں پر سب سے زیادہ بل دیا ہے وہ اس پرکار ہیں: ایک، دباؤں و کٹھنائیوں کے مقابلے میں ڈٹ جانا اور دیش کے بھوشیہ کے نرمان کے لیے آگے بڑھتے رہنا۔ دو، وکاس کاریوں کا نرنتر و انورت جاری رہنا۔ اسی پرکار اتپادن کے مار کی رکاوٹوں کو دور کرنے کے لیے پریاسوں کا ہمیشہ جاری رہنا۔ تین، ایرانی راشٹر نے اسلامی کرانتی کی سفلتا کے آرمبھ میں ورچسوادی ویوستھا کا مقابلہ کیا ہے اور اس کے بعد بھی وہ نشچت روپ سے زور زبردستی کرنے والوں کے سامنے نہیں جھکے گا اور اسلامی کرانتی کے مارگ اور ورچسوادیوں سے مقابلے کے مارگ کو جاری رکھے گا۔ چار، مشکلوں اور کٹھنائیوں کا سمادھان ایک راشٹر کے مضبوط ہونے کا کارن بنتا ہے، جس طرح مہان ایرانی راشٹر نے اب تک کیا ہے۔ کل ملا کر یہ کہا جا سکتا ہے کہ ایران کی پرگتی اور مضبوطی کا ایک راز پرتیرودھ اور پریاس ہے۔ اگر ایران دشمنوں کی ورچسوادی مانگوں کے مقابلے میں پرتیرودھ و پریاس نہ کرتا تو آج وہ جہاں ہے وہاں نہ ہوتا۔ جو دیش امریکہ اور اس کے گھٹکوں کے آگے نتمستک ہیں اور ان کے جھوٹے وعدوں پر اتراتے ہیں وہ کہاں ہیں، یہ جگ ظاہر ہے۔ اب تک ایرانی راشٹر نے انگنت کٹھنائیوں کا ڈٹ کر اور ادمیہ ساہس کے ساتھ مقابلہ اور ان کا سمادھان کیا، اور اس کے اس کام کا نتیجہ یہ ہے کہ آج ایرانی راشٹر اس چمکتے سورج کی طرح ہے جو اپنے پرکاش سے ان سبھی راشٹروں کے لیے امید کی کرن بن گیا ہے جو ورچسوادی شکتیوں کے اتیاچاروں کے آگے بے بس ہوا کرتے تھے۔ آج دنیا کے بہت سے دیش و لوگ ایران کو اپنے آدرش کے روپ میں دیکھتے اور مانتے ہیں۔
اور اب چلتے ہیں فلسطین اور بات کرتے ہیں پرتیرودھ کے جیالوں کی سفلتاؤں کے بارے میں۔ فلسطینی پرتیرودھ آندولن نے اسرائیل کو دی ایسی ہار کہ جس کے بارے میں کوئی سوچ بھی نہیں سکتا۔ اس بارے میں غزہ فلسطین سے IRIB کے سنواد داتا ابراہیم احمد کی رپورٹ ہمارے ساتھی محمد علی قمی کی آواز میں۔
نعم، یا شعب لبنان، یا شعب فلسطین، یا شعوب امتنا، اجدد القول والله ان اسرائيل اوهن من بيت العنكبوت۔
بيت العنكبوت ضربة امنية وجهتها سرايا القدس للاحتلال في اطار حرب
مکڑی کا جالا سائبر خفیہ ایجنسی کا وہ کوڈ ورڈ تھا جس کے ذریعے قدس بریگیڈ نے اسرائیل کی خفیہ ایجنسی کو مات دینے میں سفلتا حاصل کی۔ اس آپریشن کے ذریعے فلسطین کے پرتیرودھ آندولن نے 4 برسوں تک اسرائیل کی خفیہ ایجنسیوں کے تنتروں میں پیٹھ بنائی اور زائنی شاسن کو بھاری نقصان پہنچایا۔
ضربات امنيه مركزه للاحتلال،
ما تم الكشف عنه هو قليل من كثير، هناك صراع قائم هناك۔
وہ جو کچھ آپ نے مکڑی کے جالے نامک ڈاکیومنٹری میں دیکھا وہ فلسطینی پرتیرودھ آندولن دوارا کی گئی کارواہی کا ایک بہت ہی چھوٹا سا بھاگ ہے۔ فلسطین کے پرتیرودھ آندولن لگاتار وبھن کھیتروں میں اپنی شمتا میں وردھی کرنے کی کوشش کریں تاکہ جب اس کا سامنا دشمن سے ہو تو اس سمے فلسطینی راشٹر عرب دیشوں اور اسلامی جگت کے پکش میں اس یدھ کی سماپتی ہو۔
فيها المعركه مع العدو الصهيوني لصالح الشعب الفلسطيني ولصالح القضيه الفلسطينيه ولصالح العرب والمسلمين ان شاء الله تعالى۔
الخبراء الامنيون اكدوا ان ما قامت به المقاومه بمثابه نقله نوعيه۔
سرکشا معاملوں کے جانکاروں کا کہنا ہے کہ فلسطینی پرتیرودھ دوارا انجام دیے جانے والے کارے سائبر وار کے شیتر میں لمبی چھلانگ لگانا ہے، ایسی استھتی میں کہ جب حملہور آرتھک اور ٹیکنالوجی کے شیتر میں لابھ اٹھا رہے ہیں، لیکن فلسطینی پرتیرودھ نے خفیہ تتووں کی پہچان کر کے یہ درشا دیا ہے کہ وہ بھی کسی سے کم نہیں ہے۔
اختراق الشباك والوقوف على معلومات مهمة وأساس۔
فلسطین کے پرتیرودھ آندولن شاباک تک پہنچ بنانے میں کامیابی حاصل کر چکے ہیں جس کے مادھیم سے انہوں نے بہت ساری جانکاریاں اکتت کی ہیں، جس کے ذریعے انہوں نے اسرائیل کی کئی ٹارگٹ کلنگ اور حملے کی یوجنا کو پوری طرح وفل بنا دیا ہے۔ زائونی شاسن کی خفیہ ایجنسی کے اپکرنوں تک 4 برسوں تک پہنچ بنائے رکھنا یہ درشاتا ہے کہ پرتیرودھ آندولن کی رکشا شمتا زائونی دشمن کے مقابلے میں ادھک ہے۔
ترحيب واسع من الشارع الفلسطيني لما قدمته المقاومه من ضربه امنيه مركزه۔
فلسطینی راشٹر پرتیرودھ آندولن دوارا اسرائیل کو پہنچائے گئے بھاری نقصان کا سواگت کیا ہے۔ ایک ایسے یدھ میں بڑی کامیابی پراپت کرنا کہ جس میں دشمن ہر طرح کی ٹیکنالوجی سے لابھ اٹھاتا ہے فلسطینی راشٹر کے لیے بہت ہی مولیوان ہے۔
ضد الفلسطینیین ابراہیم احمد، خبر گزار صدا وسیمہ، غزہ، فلسطین۔
اور اب رک کرتے ہیں بھارت کا اور چلتے ہیں کشمیر، جہاں ایک اور ایران سہیت دنیا کے ان کونوں میں نوروز کے اوسر پر جشن منایا جا رہا ہے، وہیں کشمیر میں بھی عام لوگوں نے پورے اتساہ اور پارمپرک طریقے سے عید نوروز کا جشن منایا۔ اس سمبندھ میں وستت جانکاری دے رہے ہیں شری نگر سے ہمارے سنواددتا سپتے محمد حسن۔
بھارت پرشاست کشمیر میں نوروز عالم کے شبھ اوسر پر سرکاری سطح پر بہت سارے سماروگ آیوجت ہوئے۔ سب سے بڑا سماروگ سری نگر کے بادام واری باغ میں آیوجت ہوا، جہاں جشن نوروز کے اوسر پر استھانیہ فنکاروں نے اپنے فن کا مظاہرہ کرتے ہوئے لوگوں کی داد حاصل کی۔ محکمہ ٹوریزم کے ادھیکش ڈاکٹر غلام نبی یتو نے اس اوسر پر پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ ہمارا یہ ماننا ہے کہ یہ شبھ دن ہے اور اسی سے نئے ورش کا آغاز بھی ہوتا ہے اور یہاں پر بہار کی بھی آمد اسی روز سے منسوب کی جاتی ہے۔
اچھا ویلکم سٹیپ ہے، ہم ہمیشہ ایز اے شہر خاص ٹوریزم پلیئر ہم اس کو ویلکم کر رہے ہیں، ہمیں ایسی انگیجمنٹ کی ضرورت ہے. آج یہاں پہ اوپننگ ہو رہی ہے واگا والی کی, ایک ٹورسٹ کے ساتھ ساتھ لوکل کے لیے بھی اچھا ہے, ایک انجوائے ہوتا ہے یہاں پہ.
جبکہ استھانیہ لوگوں میں بھی جوش و خروش دیکھنے کے قابل تھا.
اس کی ایک ہسٹری ہے, 300 سال پہلے کی ہسٹری ہے. یہ ایکچولی ایران سے یہ اس کی شروعات ہو گئی اور پارس والے بھی اس کو مناتے ہیں. اس میں یہ جو نوروز کا ایکچولی جو مطلب ہے, نوروز یعنی کہ نیا دن, یہ سال کا پہلا دن ہوتا ہے
دنیا بھر میں. وہاں یہ منایا جاتا ہے بڑے جوش و خروش سے. اس دن اپنے عزیز اور احبابوں کو دعوت دی جاتی ہیں, نئے نئے ڈشز پکاتے ہیں. اس میں
یہاں یہ بات الیکھنی ہے کہ عید نوروز کا یہ تہوار کشمیر میں صدیوں سے منایا جاتا ہے, اور اس میں خاص بات یہ ہے کہ دیہی چھیتروں میں قدیمی روایت کے انوسار تمام تر پکوان مٹی کے برتنوں میں پکائے جاتے ہیں, اور اس میں جدید قسم کے آلات کے بجائے لکڑی کے چولہے ہی اپیوگ میں لائے جاتے ہیں. جبکہ مدح خانی کی تقاریب کے دوران اہل بیت علیہ السلام کی شان میں خاص منقبت کا ذکر بھی کیا جاتا ہے. عید نوروز کے اوسر کو یوم بہار بھی کہا جاتا ہے, کیونکہ اسی دوس بادام کے درختوں کے شگوفے پھوٹنے آرمب ہوتے ہیں, جسے کشمیری ایک نہایت ہی نیک شگون سے تعبیر کرتے ہیں. سبتی محمد حسن, ریڈیو تہران, سری نگر.
دوستوں, اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں سماپت ہوتا ہے. یہ تہران ہے, اسلامی گڑتنتر ایران کی آواز. دوستوں, آج ہماری سبھا کے انت میں ہم پیش کریں گے نوروز کے اوسر پر ایک وشیش کاریکرم, کنتو اس سے پہلے پرستوت ہے آپ کا من پسند کاریکرم قرآن ایشوریہ چمتکار.
قرآن ایشوریہ چمتکار.
شروتاؤں, کاریکرم قرآن ایشوریہ چمتکار کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں. آشا ہے پسند کریں گے. آئیے پہلے سورہ اسراء کی آیت نمبر 64 کی تلاوت سنیں.
واستفزز من استطعت منهم بصوتك واجلب عليهم بخيلك ورجلك وشاركهم في الاموال والاولاد وعدهم وما يعدهم الشيطان الا غرورا.
اور ہے شیطان, ان میں سے جس کو بھی بن پڑے اپنی آواز سے اکسا کر پد بھرشٹ کر دے, اپنے سواروں اور پیادوں سے ان پر آکرمن کر دے, ان کی سمپتی تتھا سنتان میں بھاگیدار بن جا اور ان سے جھوٹے وعدے کر. اور ہے لوگو, جان لو کہ شیطان ان سے جو وعدہ کرتا ہے وہ ایک دھوکے کے اتیرکت کچھ نہیں ہے.
پچھلے کاریکرم میں ہم نے کہا تھا کہ ابلیس دوارا حضرت آدم علیہ السلام کے سمکش نتمستک ہونے سے انکار کے بعد ایشور نے اسے اپنے دربار سے نکال دیا, جس کے پشچات شیطان نے ایشور سے آگرہ کیا کہ وہ اسے پرلے تک کے لیے مہلت دے. ایشور نے بھی اس کی یہ بات سویکار کر لی, کنتو حضرت آدم تتھا ان کے ونش کو سچیت کیا کہ وہ شیطان کے دھوکے میں نہ آئیں.
یہ آیت کہتی ہے کہ ابلیس لوگوں کو دھوکہ دینے کے لیے کیول ایک ہی مارگ کا پریوگ نہیں کرتا ہے, بلکہ وہ وبھن ہتھکنڈوں سے لابھ اٹھاتا ہے. شیطان اپنی باتوں کو منوانے کے لیے وبھن پرکار کے پرچار کرتا ہے. جس پرکار سے سینا میں سوار اور پیادے سینک ہوتے ہیں, اسی پرکار سے شیطان کی ٹولی بھی وبھن سادھنوں اور شستروں سے منشیہ پر آکرمن کرتی ہے.
شیطان وبھن پرکار کے اکساموں اور جھوٹے وعدوں کے ساتھ منشیہ کو پد بھرشٹ کرنے کا پریاس کرتا ہے. اویدھ مارگوں سے دھن پراپت کرنا, مہیلا و پروش کے بیچ اویدھ سمبندھ,
उच्च श्रृंखलता का प्रचार कि जो समाज में अवैध संतानों की संख्या में वृद्धि का कारण बनती है, ये सब के सब शैतान के षड्यंत्र हैं। अलबत्ता ईश्वर ने बारंबार मनुष्य को शैतान के खतरे से सचेत किया है और उसे मानव जाति का मुख्य शत्रु बताया है।
इस आयत से हमने सीखा कि शत्रु का प्राचारिक व सांस्कृतिक आक्रमण उसके सैनिक आक्रमण से पहले होता है, जैसा कि इस आयत में शैतान के सवारों से पहले उसकी आवाज का उल्लेख किया गया है।
धोखा देना शैतान की शैली है। एक ओर तो शैतान मनुष्य को पाप करने पर उकसाता है और दूसरी ओर झूठे वादे करके उसे तौबा से रोकता रहता है।
आइए अब सूरह इसरा की आयत नम्बर 65 की तिलावत सुने।
إن عبادي ليس لك عليهم سلطان وكفى بربك وكيلا।
निश्चित रूप से मेरे निष्ठावान बंदों पर तुझे वर्चस्व प्राप्त नहीं होगा और उनकी रक्षा व समर्थन के लिए तेरा पालनहार पर्याप्त है।
चूंकि शैतान का खतरा बहुत गंभीर है, इसलिए ईश्वर ने इस आयत में अपने पवित्र व निष्ठावान दासों को शुभ सूचना दी है कि शैतान उन पर वर्चस्व नहीं जमा सकेगा और उनके पद भ्रष्ट होने की संभावना नहीं है, क्योंकि उन्हें ईश्वर का पूरा समर्थन प्राप्त है।
स्पष्ट है कि ईश्वर के इन विशेष बंदों में पहले चरण में तो पैगंबर व अन्य पवित्र बंदे शामिल हैं और फिर हर वो ईमान वाला व्यक्ति इस श्रेणी में आता है जो अपने ईमान और कर्म पर सुदृढ़ रहे। जैसा कि सूरह नहल की आयत नंबर 99 में कहा गया है कि निश्चित रूप से उन वास्तविक ईमान वालों पर शैतान का कोई वर्चस्व नहीं है जो ईश्वर पर ही भरोसा करते हैं। इसी प्रकार सूरह आराफ की आयत नंबर 201 में कहा गया है कि यदि उन्हें शैतान की ओर से कोई उकसावा छू भी जाता है तो वे सचेत हो जाते हैं और उन्हें सूझ आ जाती है।
इस आयत से हमने सीखा कि ईश्वर की उपासना मनुष्य को शैतान के उकसावों से सुरक्षित रखती है और उसके प्रभाव को निष्क्रिय बना देती है।
ईश्वर ने वचन दिया है कि वो अपने पवित्र बंदों की रक्षा और उनका समर्थन करेगा।
आइए अब सूरह इसरा की आयत नंबर 66 और 67 की तिलावत सुने।
رَبُّكُمُ الَّذِي يُزْجِي لَكُمُ الْفُلْكَ فِي الْبَحْرِ لِتَبْتَغُوا مِنْ فَضْلِهِ إِنَّهُ كَانَ بِكُمْ رَحِيمًا وَإِذَا مَسَّكُمُ الضُّرُّ فِي الْبَحْرِ ضَلَّ مَن تَدْعُونَ إِلَّا إِيَّاهُ فَلَمَّا نَجَّاكُم إِلَى الْبَرِّ أَعْرَضْتُمْ وَكَانَ الْإِنسَانُ كَفُورًا।
तुम्हारा पालनहार वो है जो तुम्हारे लिए समुद्र में नौकाएं चलाता है ताकि तुम अपने प्रयासों द्वारा उसकी कृपा से लाभान्वित हो सको। निश्चित रूप से वो तुम्हारे प्रति अत्यंत दयावान है और जब भी समुद्र में कोई तुम्हें क्षति पहुंचती है तो ईश्वर के अतिरिक्त वे सब गायब हो जाते हैं जिन्हें तुम पुकारा करते हो। तो जब ईश्वर तुम्हें मुक्ति प्रदान करके थल में पहुंचा देता है तो तुम उसकी ओर से मुंह फेर लेते हो और मनुष्य तो बहुत अधिक कृतघ्न है।
इन आयतों में कुरान मजीद ईश्वर की एक बहुत बड़ी अनुकंपा अर्थात समुद्रों की ओर संकेत करते हुए कि जो यातायात का सबसे व्यापक व बड़ा साधन है और साथ ही मानव आहार का एक बड़ा स्रोत अपने भीतर रखे हुए हैं, कहता है कि ईश्वर की इतनी अधिक कृपा के बाद भी मनुष्य कृतघ्न है। जब कभी वो समुद्र में फंस जाता है तो ईश्वर को पुकारता है, किंतु जब ईश्वर उसे मुक्ति दिलाकर समुद्र से बाहर ले आता है तो वो उसे भूलकर पुनः अपनी आंतरिक इच्छाओं की पूर्ति करने लगता है।
इन आयतों से हमने सीखा कि ईश्वर की कृपा सर्वकालिक है तथा जल व थल दोनों ही ईश्वरीय अनुकंपाएं हैं जो मनुष्य के लिए आजीविका प्राप्त करने का उचित साधन है।
खतरे और दुर्घटनाएं निश्चेतना के पर्दों को हटा देती हैं और मनुष्य अपने वास्तविक स्वामी एवं पालनहार को पहचान जाता है। इसी को ईश्वर की प्राकृतिक पहचान कहा गया है। ये रेडियो तेहरान की हिंदी सेवा है।
ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔
دوستو، نئے ایرانی ورش یعنی نوروز کے بارے میں وشیش کارکرم لے کر آپ کی سیوا میں اپستھت ہیں۔ قائم رضوی اور مریم مہردادی کا سلام سویکار کیجیے۔
ایرانی نئے سال کو نوروز کہا جاتا ہے۔ ہجری شمسی کیلنڈر کے انوسار نوروز یا پہلی فروری دن نو ورش کا اتسو دیوس اور پراچین کال سے جاری اتسووں میں سے ایک ہے۔ نوروز یوں تو پراچین ایران کی وراثت ہے، کنتو ورتمان سمے میں ایران، تاجکستان، ترکمانستان، کرگزستان، ازبکستان، افغانستان، پاکستان، آذربائیجان، بھارت، ترکی، عراق اور جارجیا سہیت دنیا کے کئی دیشوں میں نوروز کا اتسو منایا جاتا ہے۔ مہرداد پہاڑ جیسے ادھین کرتا نوروز کو میسوپوٹومیا کے واسیوں کا ساموہک تہوار مانتے ہیں، اور ان کا کہنا ہے کہ بنجاروں اور پلان کرتا جاتیوں نے اسے ایشیا بھر میں پھیلایا ہے۔
ورش 230 عیسوی کو ساسانی شاسن شنکھلا کے شاسک اردشیر بابکان نے رومیو کو پراجت کیا اور یہ آدیش دیا کہ اس دیش میں نوروز کو آدھیکارک روپ سے منایا جائے۔ ورشوں تک روم میں بھی نوروز کا آیوجن ہوتا رہا۔ ساسانیوں کے کال میں نوروز کو وسترت پیمانے پر منایا جانے لگا۔ اسی کال میں نوروز کے افسر پر اناج کو انکرت کرنا اور سکوں کو اپہار سوروپ دینا پرچلت ہوا۔ اسلام کے ادے کے پشچات یدپی نوروز کے اتسو میں پریورتن ہوئے، کنتو پرتی ورش کے آرمبھ میں اس اتسو یا سماروہ کا منایا جانا باقی رہا۔ سامانی تتھا آلے بوئے شاسن شنکھلاؤں کے آنے سے اسے ادھک وستار ایوم بھویتا سے منایا جانے لگا۔ اسلام میں، وشیش کر شیعہ سمپردائے میں، نوروز کو وشیش درشٹی سے دیکھا گیا ہے، اس کے منانے پر بل دیا گیا ہے۔ یہی کارن ہے کہ ایرانیوں کے اس اتسو کو اتہاس کے وبھن کال کھنڈوں میں بڑے ہی ویبھو اور اتساہ کے ساتھ منایا جاتا رہا ہے۔
بسنت کے پہلے دن پرتیورش ایرانی پورے وشو میں پناہ حفسین دسترخوان کے کنارے بیٹھتے ہیں اور پریم تتھا پرسنتا پورن واتاورن میں نوورش کا آرمبھ کرتے ہیں۔ نوروز کی سندر ایوم اچھی پرمپراؤں میں سے ایک حفسین دسترخوان سجانا ہے۔ یہ پرسنتا اور تازگی کا پرتیک ہے تتھا پرتیورش نوورش کے آگمن کے افسر پر پریوار کے سمست سدسیوں کے اکتھت ہونے کا ایک کارن ہے۔ حفسین دسترخوان پر سات ایسی وستویں رکھی جاتی ہیں جن کا آرمبھ فارسی ورنمالا سین اکشر سے ہوتا ہے۔ جو سات چیزیں پرائے حفسین دسترخوان پر رکھی جاتی ہیں ان کے نام اس پرکار ہیں: سبزے ارتھات انکورت گیہوں، جو نوجیون کا پرتیک ہے، سمنو انکورت گیہوں سے بنایا جانے والا وشیش پرکار کا حلوہ جو ونسپتیوں کے اگنے کا پرتیک ہے، سیب جو سواستھ اور سندرتا کا پرتیک ہے، سنجید سومک اور سیر ارتھات لہسن جو سواستھ کی رکشا کرنے والی اوشدھی تتھا جیون میں پرسنتا اور اتساہ کا پرتیک ہے، سرکہ جو دھیرے کا پرتیک ہے کیونکہ اس کے تیار ہونے میں سمے لگتا ہے۔
اس کے اترکت بھی کچھ وستوؤں کو ایرانی حفسین دسترخوان پر رکھا جاتا ہے، جیسے انڈا جو وردھی کا پرتیک ہے، درپن جو پاردرشتا اور سوچھتا کا پرتیک ہے، جل جو پرکاش اور विभूति का सूचक है। मछली जो जीवन और गतिशीलता के साथ शमसी कैलेंडर के अंतिम महीने स्पंद का भी प्रतीक है। सिक्का जो पूंजी और काम में प्रगति का सूचक है तथा मोमबत्ती जो प्रकाश और ऊर्जा की प्रतीक है। इन वस्तुओं के अतिरिक्त भी कई फूलों और पौधों की शाखाओं और फूलों को भी हफ्तसीन दस्तरखान पर रखा जाता है, जिनकी सुगंध बसंत के आगमन की शुभ सूचना देती है। बहुत से लोग मिठाई भी इस दस्तरखान पर रखते हैं। इन समस्त वस्तुओं के अतिरिक्त मुसलमानों का पवित्र ग्रंथ कुरान भी हफ्तसीन दस्तरखान पर रखा जाता है। नव वर्ष के आगमन के समय परिवार के सदस्य आध्यात्मिक वातावरण में वर्ष के परिवर्तित होने की विशेष दुआ पढ़ते हैं, जिसके पश्चात पवित्र कुरान की कुछ आयतों का पाठ किया जाता है। प्रायः वर्ष के आगमन पर परिवार का बड़ा सदस्य अन्य सदस्यों को ईदी के रूप में पैसा या उपहार देता है। उसके बाद सारे लोग मिठाई खाकर एक दूसरे को नव वर्ष तथा ईद की बधाइयां देते हैं, फिर नए वस्त्र धारण करके एक दूसरे से मिलने जाते हैं।
नया वर्ष आरंभ होने के साथ ही परिजनों से मिलने जाने और उनके हालचाल पूछने की प्रिय परंपरा आरंभ होती है। इस परंपरा पर ईश्वरीय धर्म इस्लाम में भी बहुत बल दिया गया है। लोग एक दूसरे से मिलकर अपने भीतर के द्वेष को मिटाने और द्वेष के बदले प्रेम और स्नेह दिखाने का प्रयास करते हैं। मिलने जुलने का ये कार्यक्रम सामान्य रूप से इस प्रकार आरंभ होता है कि पहले छोटे बड़ों को देखने और उनका हालचाल पूछने जाते हैं और अपने माता पिता से मिलने को प्राथमिकता देते हैं। नवरोज के दिनों में मिलने जुलने की इस प्रथा के कारण परिवार के सदस्यों और मित्रों के आपसी संबंध मजबूत होते हैं।
ईरानियों के बीच नवरोज की परंपरा और संस्कारों की समीक्षा इस बात की सूचक है कि ये परंपरा समाज में एकजुटता पैदा करने के साथ साथ ईरानियों के मध्य बहुत सारी अच्छाइयों को पैदा होने के भूमि प्रशस्त करती है, जो अन्य राष्ट्रों की संस्कृतियों और रीति रिवाजों में भी मिल जाती हैं और उनके द्वारा इसका स्वागत भी किया जाता है। वर्ष के अंतिम दिनों में होने वाले सामान्य समारोहों में से एक स्वच्छता और सफाई का ध्यान रखना है। ईरान में नव वर्ष स्वच्छता और सफाई से आरंभ होता है। घर और सार्वजनिक स्थलों की पूर्ण रूप से सफाई एक अच्छी प्रथा है, जिससे समाज में एक विशेष प्रकार का परिवर्तन पैदा होता है। कुछ घरों में पेंट तक किए जाते हैं और घर के आंगन के छोटे बगीचों और फुलवारी को बसंत ऋतु के विशेष फूलों से सजाया जाता है।
कुल मिलाकर ये कहा जा सकता है कि बसंत ऋतु में ईरान के समस्त गांवों और नगरों के दृश्य तरोताज़ा लगते हैं, या यूं कहा जाए कि इन दिनों ईरान के समस्त नगर और गांव दुल्हन की भांति सजे हुए दिखते हैं। पुराने वर्ष के अंतिम दिनों में घरों की पूर्ण सफाई और घर से प्रदूषण को दूर करना घर से अंधेरे और प्राचीनता को भगाने और परिवर्तन का सूचक है, और इसी प्रकार उजाले और भलाई के स्वागत के लिए नवरोज के अवसर पर पवित्रता और सफाई के वातावरण को तैयार करने को भी दर्शाते हैं।
नव वर्ष के अवसर पर समस्त लोग नए कपड़े पहनते हैं और अच्छे तथा स्वादिष्ट व्यंजनों से अपने मेहमानों का स्वागत करते हैं। वर्ष के अंतिम दिनों में की जाने वाली खरीदारी के कारण बहुत से व्यापारियों और चीजें बेचने वालों की भी खूब बिक्री होती है। ईरानियों के मध्य पाई जाने वाली सहृदयता और एकजुटता की भावना के दृष्टिगत हर वर्ष के अंतिम सप्ताहों में समाज के वंचित लोगों की मदद का सरकारी और निजी संस्थाओं की ओर से आह्वान किया जाता है। भव्य समारोहों में जनता अपनी क्षमता के अनुसार निर्धनों की सहायता और उनके साथ अपनी खुशियां बांटने का प्रयास करती है। اس سال تو کورونا کی وجہ سے لگ بھگ پورے سال ہی یہ سلسلہ جاری رہا، لیکن نوروز کے افسر پر اس میں ادھک اتساہ نظر آیا اور لوگوں نے بڑھ چڑھ کر ضرورت مندوں کی سہایتا کی۔
کچھ ایرانی نو ورش کے اوسر پر اپنے اتساہ اور خوشیوں کا آنند لینے کے لیے دھارمک و آدھیاتمک ستھلوں کی یاترا کرتے ہیں۔ یاترا اور سیر سپاٹا بھی نوروز ارتھات نئے ورش کی ایک ریتی ہے، لیکن اس بار کورونا کی وجہ سے بہت سے نگروں کی سیر نہیں کی جا سکتی۔ ایرانی وشیش روپ سے دھارمک ستھلوں کی یاترا کو مہتو دیتے ہیں اور نوروز میں اس پرکار کی یاترائیں بڑھ جاتی ہیں۔ بہت سے ایرانی مسجدوں اور روزوں کے درشن کے لیے جاتے ہیں۔ پوتر نگر مشہد میں امام علی رضا علیہ السلام کے روزے، پوتر نگر قوم میں حضرت امام رضا علیہ السلام کی بہن حضرت فاطمہ معصومہ کے روزے، شیراز میں احمد بن موسا کے مقبرے اور انیہ تیرتھستھلوں پر ان دنوں تیرتھ یاتریوں کی بڑی سنکھیا دیکھنے کو ملتی ہے، جو پوتر استھلوں پر اپستھت ہو کر ایشور کے نکٹ سب سے پریہ منشیوں کی پرتھا پریگیان اور انتر درشٹی کے پرکاش سے لابھانوت ہونے میں روچی رکھتے ہیں۔ اس بار کورونا کی وجہ سے ان سب استھلوں پر وشیش نیم بنائے گئے ہیں اور اس بات کا خیال رکھا گیا ہے کہ لوگ کورونا سے بچتے ہوئے درشن کریں۔ نوروز پر ہماری چرچا جاری رہے گی، لیکن آج بس اتنا ہی۔ انومتی دے، خدا حافظ۔
شروتاؤں، سبھا کے انت میں مکھیہ سماچاروں کا سارانش ایک بار پھر سن لیں۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے کہا ہے کہ آرتھک گھیراؤ اور پرتیبندھ سرکاروں کے بڑے اپرادھوں میں سے ایک ہے اور اسے راجنیتک و کوٹنیتک نظر سے نہیں دیکھا جانا چاہیے۔ راشٹرپتی روحانی نے کہا ہے کہ سن 1400 ہجری شمسی کٹھنائیوں اور آرتھک یدھ کی سماپتی کا سال ہے۔ سعودی عرب کے کراؤن پرنس کو جمال خاشوکچی ہتیا کانڈ میں امریکہ کی ایک عدالت میں طلب کیا گیا ہے۔ بھارت کے کسان نیتا راکیش ٹکیت نے کہا ہے کہ کسی پارٹی کو ووٹ دینے کی نہیں بلکہ صرف بھاجپا کو ووٹ نہ دینے کی اپیل کر رہے ہیں۔ اسی کے ساتھ سوا سماپت ہوئی۔ اجازت دیجیے، خدا حافظ۔Thank you.